समय सार कर्ता कर्म अधिकार चल रहा है और उसमें अपन कहाँ खड़े हैं, इसका आपने पाठ के माध्यम से आप वहां तक आए हैं कि भगवान आत्मा रागादि भावों का कर्ता है या नहीं। अब अत्यंत स्पष्ट शब्दों में अपना निष्कर्ष प्रस्तुत वो कर रहे हैं। यद्यपि इसके बाद जो गाथाएं आएंगी उसमें उसी वचनदारी के साथ वो इसका कर्ता नहीं है ये भी सिद्ध करेंगे। पर हमको लगता है कि तो विरोध भाव आ गया, कभी कर्ता कहते हैं और कभी असर कर्ता कहते हैं। लेकिन उसके मामले में मैं कई जगह बहुत अत्यंत स्पष्ट शब्दों में ये बात कह सकता हूं कि बहुत सरल है इसका समाधान। असलियत में हम एक बात पर ध्यान नहीं देते हैं कि जब रागादि का कर्ता कहा जाता है अज्ञान अवस्था में अथवा अज्ञानी को, तब वो मिथ्यात्व और के साथ में अनंतानंदी कषाय रूप राग की बात है। वो उसके होते हैं और वो उसका कर्ता होता है। और जब रागादि का कर्ता कहा जाता है तब ये रागादि उसके नहीं होते हैं और इनका ही अकर्ता कहा जाता है, क्योंकि विवाद ही नहीं है ना। अब बाकी के जो राग मौजूद हैं तो वो कहते हैं कि वो उसकी यहां आते हम राग ही नहीं मानते, दृष्टि के विषय में, परम शुद्ध निश्चय के विषय में वो है ही नहीं। साथ लगाया ना कि हल्दी और चूना कभी मिले ही नहीं है, तो मिलकर के कौन सा रंग हुआ का सवाल कहां खड़ा होता है ना। ये बात है। अब इसमें कहीं कोई विवाद की गुंजाइश नहीं है। फिर भी साहब कहीं राग का कर्ता कहते हैं, कहीं राग का कर्ता कहते हैं। लेकिन जो बीच में मैंने एक दिन कहा था कि राग का कर्ता कहना ये तो प्रयोजन साग की बात है, समय साग की नहीं है। उसके लिए मैंने आपसे कहा था कि अब देखो समय साग की गाथाएं हैं जी, तो लगातार राग का कर्ता भगवान आत्मा को कहते जा रहे हैं। वो जो लोग जिनको राग का कर्ता किसी भी दृष्टि से इष्ट नहीं है वो तो लोग उन गाथाओं को चुपचाप निकलते चले जाते हैं और उन्हीं गाथाओं को उठाकर कर्ता नहीं है व्याख्यान करते हैं, चुपचाप चले जाते हैं स्वयं के अध्ययन में। भरी सभा में तो इंद्र भी कभी व्याख्यान करते ही नहीं, भरी सभा में तो वो अपनी चुनिंदा गाथाओं पर ही प्रवचन करते हैं और दूसरे ग्रंथों की भी वही चुनिंदा गाथाएं प्रस्तुत करते हैं। पूज्य गुरुदेव श्री ने भरी सभा में 19 बार आद्योपांत प्रत्येक गाथा उसकी टीका भावार्थ सब पर प्रवचन किए और स्वयं जयसेनाचार्य क्या कहते हैं वो भी वो देख के लाए और कलश टीकाकार क्या कहते हैं वो भी लाए और उन्होंने आद्योपांत प्रस्तुत किया। वो लोग उनके उन्हीं गाथाओं के कोटेशन प्रस्तुत करते हैं कि जिन गाथाओं के उन्हें वो अकर्तापन सिद्ध करना है ना तो वो इष्ट लगती है। जो गुरुदेव ने एक गुरुदेव ने एक गुरुदेव ने एक गुरुदेव ने तो सब कहा। अब जो ये जो अपन आ रहे हैं ना के बचना में से फिर उनका सार निकाल निकाल के इसमें एक तकलीफ हो सकती है नहीं कह रहा हूं क्योंकि मैंने पढ़े नहीं, तो उस कलेक्शन करने वालों की जो रुचि है जो मान्यता है फिर उसी उसी प्रकार के वाक्यों का कलेक्शन करेंगे और अपर पक्ष के वाक्यों को उड़ा देंगे। फिर दूसरा आदमी आएगा तो अपर पक्ष के वाक्यों का ही कलेक्शन करेगा तो वो इन्हें उड़ा देगा तो नया झगड़ा पैदा होगा। اس لیے اپن نے تو سمسار انشیلن میں بھی پرجنسار انشیلن میں آدی سے انت تک ہر گاتھا پہ ٹیکا کے ہر پکش پہ جو وپکش کی بات ہے اسے بھی کوٹ کیا, بھلے ہی اس کا سمادھان ہمیں پراپت نہیں ہو رہا ہو تو اس پہ اپنی کمنٹری چھوڑ دی کہ سب لوگ وچار کرو. اور پرچنوں میں بھی اپنے سمسار پہلی گاتھا سے شروع کیا ہے اور یہاں تک اپن آئے ہیں نا, یہ کہ اسی کرم میں چل رہا ہے. یہاں تک کہ سارے پروچن کا ویڈیو اور آڈیو دونوں ہمارے یہاں آپ کو پراپت ہو جائیں گے, اور آڈیو تو سمجھ لیجیے 200 گھنٹے کی, جو ایک ایک ڈی وی ڈی میں جو آپ کو 20-20 روپے میں, اب تو بانٹنے والے بھی بہت مل گئے ہیں, پہنچ جائیں گے آدھے پانچ میں. اور کتابیں بھی آپ کے پاس پہنچ رہی ہیں, اور جو ویڈیو دیکھنا چاہتے ہیں ویڈیو ٹی وی کے لیے تیار کرانے پڑتے ہیں, وہ ہمارے یہاں ریکارڈ میں تو ہیں ہی نا. جن کا ٹی وی کا ٹرین سیٹ نہیں ہوتا ہے وہ کیسے وہ ویڈیو کی کیسے لے جا کر اپنے سمے کے انکول وہی آ رہے سونے سار. ابھی تک کہاں تک گاتھا تک آ گئے, 84-85 گاتھا تک آ گئے, تو ان کو اپنے حساب سے سن سکتے ہیں اپنے سمے سویدھا کے انوسار, اپنی ٹی وی گئی لگا کر کے ویسے ہی. تو اس میں آپ کو سروانگ گیان ہوگا ہے نا. اور اپن نے کیونکہ جے پور میں زیادہ رکنا ہوتا نہیں ہے, تو جہاں جہاں باہر جاتے ہیں ایک آدھ دن کا کارکرم ہوا اور کوئی بالکل نیا جگہ ہوئی تو جو اپنے ایسے ویاخان جو ساری جنتا کے لیے سرل ہیں اور اپیوگی ہیں ان کا کرتے ہیں. باقی دیو لالی میں آئے, اب تو پنچ کلیانوں میں بھی گئے, جے پور میں شبروں میں کیے, تو وہ سب اس سمے ساتھ اسی کرم سے ہی کرتے ہیں. تو ایک آسائیں یہاں آپ کے یہاں کے لیے نہیں چنی گئی. ابھی ابھر کمار کی نئے چکری کی کچھ لیتے ہیں اسی طریقے سے, تو اس کا ہمارا فائدہ بہت یہ ہے کہ وہ آدھی سے انت تک سیڑھی تیار ہو جاتی ہے, ویڈیو تیار ہو جاتا ہے, تو بھوشیہ کے لوگوں کو بھی نئے چکر آدھی سے انت تک پڑھنا ہوگا تو بھی اس کا اپیوگ کر سکتے ہیں, ہے نا. یہ تو کس نے کیا اس کا مہتو نہیں ہے, وہ چیز آپ کے سامنے اپلبدھ ہے نا. آپ کو بھی نئے چکر سمجھنا ہے تو جس کا اپلبدھ ہوگا اس کو ہی تو سنو گے, جو ہوگا وہی تو پڑھو گے. ویتراگ بھاو سے ان سب چیزوں کو کب پریاس ہونا چاہیے, سمجھے نا. تو جب بھی ایسی بات آتی ہے اور ابھے کمار جی میرے سرا مشورہ کرتے ہیں تو میں ان کو کہتا ہوں کہ یہ کام کرو بہت اچھا ہے, لیکن اس میں اس بات کی ساودھانی رکھنا, آپ سچ مچ ایمانداری سے کچھ کام کرنا چاہتے ہیں اور آپ یعنی ایک سبجیکٹ کے کوٹیشن نکالتے ہیں تو اس کے گردیو کی آپ اپر پکش کی گاتھاؤں کے کوٹیشن بھی نکالے اور دونوں رکھو اور تلنا کرنے دو. جب آپ آتما راگا دیکھ کا کرتا نہیں ہے, ایسی بہت گاتھائیں آئیں گی ٹیکائیں آئیں گی, جب ان کا آپ کرتے ہیں تو راگا دیکھ کا کرتا ہے ان گاتھاؤں کو بھی ایمانداری سے رکھنا چاہیے, انیتھا آپ گردیو کے ساتھ بھی بے ایمانی کر رہے ہیں اور جنتا کے ساتھ بھی بے ایمانی کر رہے ہیں. تو گردیو کا تو وہ ایک پکش ہے جو انہوں نے دونوں طرف سے کیا اور آپ نے ان کو ایک پکش کے روپ میں پرستت کیا, اور جنتا کے ساتھ تو بڑا دھوکا ہے ہی کہ وہ تو آپ کی بات تو مانتا نہیں, اسے وہ تو اسے گردیو کی بات مان کے سویکار کر رہا ہے نا. تو گرودیو کے دونوں پکش کی مان جو ان کے پرتپادن ہیں انہیں رکھنا چاہیے. اور آپ کہیں کہ اس میں نہیں ہے, نہیں ہو ہی نہیں سکتا, کیوں نہیں ہے, کیوں نہیں ہو سکتا. مطلب سمجھ جی میں بتاتا ہوں آپ کو کہ گرودیو کی عادت تھی کہ پہلے وہ گاتھا پڑھتے, پھر اس کی ٹیکا کا ہندی میں جو ہے نا مجھے چندی چھاوڑا کی اپلبدھ تھی, وہ اسے پڑھتے پھر اس کا آرت کرتے پھر پڑھتے پھر ارتھ کرتے پھر پڑھتے پھر, تو وہ ٹیپ میں وہ پڑھتے ہیں وہ تو آ ہی آیا ہے, कदाचित अर्थ करने में वे साथ में ऐसा कह दें कि वो विपक्ष को रख दें, लेकिन अंत में ये जरूर कहेंगे आई ये बात नहीं, तो और सब कुछ छोड़ दो लेकिन ये आपको लिखना पड़ेगा, ये बात रखना पड़ेगा कि आई ये बात नहीं, अन्यथा इस गाथा का ये अर्थ है और गुरुदेव ने किया है ये माना जाएगा। मेरा प्रण साहब समझे या नहीं समझिए, लिखना चाहिए तो वो नहीं आएगा, ये हो ही नहीं सकता, क्योंकि गाथा जो पड़ी है ये लिखने वाले इस बात का भेद विज्ञानी नहीं कर पाते हैं कि ये अभी पढ़ रहे हैं कि अभी बोल रहे हैं, आप समझे, तो वो भी लिखते हैं फिर वो भी लिखते हैं फिर वो भी लिखते हैं फिर वो भी लिखते हैं, तो छठे दफे बात आती है वो करना ही ना, तो मान लो उन्होंने अर्थ ना भी किया हो तो पढ़ा तो है तो वो बात कैसे नहीं आई, जो भी इसमें लिखी है टीका में वो बात उसमें अवश्य आई। तो सर्वांग अध्ययन देखो ये वैराग्य पोषक कथन के निकाल निकाल के रख दिए अच्छे हैं सामान्य जन के लिए, लेकिन सिस्टमेटिक अध्ययन करने के लिए आपको आद्योपांत अध्ययन करना पड़ेगा, ऐसे भी चल रहा काम, रीडिंग अलग है और स्टडी अलग है। क्यों हिंदी जी, मेरे से बहुत लोग कहते हैं कि प्रणय जी हमें 8 दिन दे दो भैया, हमारा कुछ लिखने पड़ने का, आपको एक टाइम प्रदर्शन करना है बाकी आप अपना काम करते रहना। अरे भैया ऐसे नहीं होता है, पूरी लाइब्रेरी चाहिए पड़ती है, उस साथ में लाइब्रेरी कहां लिए फिरेंगे, मैंने कहा ना मैं अपने घर में बेडरूम में ऑफिस में हर जगह एक एक सेट रखता हूं, और रात के 2 बजे भी मुझे विकल्प आएगा तो मैं उठा के खोल के देखूंगा, और जिस गाथा का भी मैंने आपसे लिखा है तो उसे गुरुदेव का पूरा पढ़ा है, एक दफे नहीं 3-3 दफे, अमृतचंद का पढ़ा है, जयसेन का पढ़ा है, जयचंद छाबड़ा का पढ़ा है, तो उसके बाद में और बरणी जी का उपलब्ध हो तो उनका पढ़ा है, वीर सागर जी का उपलब्ध हो तो उनका पढ़ा है, ज्ञान सागर का उपलब्ध हो तो उनका पढ़ा है। ऐसा नहीं वे तो अछूत है, वे तो गुरुदेव के विरोधी है, हमें समय सारे पे अर्थ कर रहे हैं, देखें तो उन्हें क्या क्या करते हैं, क्यों क्यों पता होना चाहिए कि नहीं, इसे स्टडी कहते हैं, अध्ययन करना जो बोलते ना, तो अध्ययन करना चाहिए तो आपको समय सार का मरण ख्याल में आएगा, है ना, जो बहुत ऊंचे लेवल पर यूनिवर्सिटियों में आपसे कोई ये नहीं पूछेगा कि आपने गोदान पढ़ा है, सब पूछेंगे तुमने प्रेमचंद पढ़ा है, आपको पागलपन जैसा लगता है, तुमने कुंद कुंद पढ़ा है, कोई नहीं पूछेगा तुमने समय सार पढ़ा है, कि कुंद कुंद पढ़ना क्या होता है, यानी कुंद कुंद के सारे ग्रंथों की स्टडी, उन पर हुई टीकाओं की स्टडी, उन पर हुए कमेंटरियों की स्टडी, पक्ष विपक्ष की स्टडी, उनकी स्टाइल की स्टडी, कथन करने की पद्धति की स्टडी, यदि कोई बोले 4 पंक्तियां तो आप अपनी जगह बैठे ही बैठे कह सकें ये कुंद कुंद की नहीं हो सकती, तो हमने पढ़ी नहीं सीखी, हम भी मानते हम कुंद कुंद की स्टाइल को जानते हैं, ऐसे प्रजनों में कुंद कुंद किस भाषा में बोलते हैं वो हमें पता है, जिस भाषा का प्रयोग तुम कर रहे हो वो कुंद कुंद की बात नहीं है। एक लेखक ने तो यहां तक लिखा कि साहित्य की चोरी कोई कर नहीं सकता, क्यों नहीं कर सकता, कि प्रेमचंद की 2 पंक्तियां आप अपनी किताब में बिना उल्लेख करे ऐसी कोट कर दो, कोट मैंने अपने अपनी तरफ से लिख दो, तो वो पंक्तियां चिल्ला चिल्ला के बोलेंगी कि मैं प्रेमचंद की हूं, मैं प्रेमचंद की हूं, मैं प्रेमचंद की, ऐसा नहीं आप नहीं कर सकते, وہ دو منٹ میں بول دے گا. یہ تو جیسے بھی کا قدم ہے, یہ پھلانے کا قدم ہے. آپ ان جگہ نا کبھی لوگ لیکھک لوگ وہ کہتے ہیں نا ایک آدمی سڑک پہ کنارے پہ مر گیا. اب یہ سماچار سنانے کے لیے پریم چند سے کہیں گے تو پریم چند کس اسٹائل میں سنائیں گے, جے شنکر پرساد سے کہیں گے تو بھی کس اسٹائل میں سنائیں گے. اور وہ یہاں بنا کر کبتا کا گد یہاں بنا کے بول دیتا ہے. آپ ہنستے ہیں مثلا, اب یہ تو آپ نے کہاں سنا ہوگا, لیکن آپ نے یہ تو دیکھا ہی ہے ٹی وی پر منورنجن کے کارکرم میں. ایک آدمی آتا ہے اور وہ کہتا ہے کہ اس نے کہا کہ بھائی تم کسی لڑکی کو پرپوز کرو, تو دیوانند کس طریقے سے پرپوز کرے گا, دلیپ کمار کیسے پرپوز کرے گا, کیوں شاہ رخ خان کیسے پرپوز کرے گا, افتاب بچن اسی نکل کرتا ہے اور آپ ہنستے ہو پہچان لیتے. بالکل اس کا مطلب ہے کہ اس کی اسٹائل سب کی نکی ہے اور وہ اس کو جانتا ہے. تو ہم کہیں گے اس نے ان کا وشیشک ہے. وہ آواز سمجھے نا, پرماتم نے کلتا میں بولا تھا نا کہ یدی اس گھٹنا پر ادل جی سے ہوتے تو وہ کس طرح پرستت کرتے ہیں, کیوں اور پنڈت ہمت بھائی ہوتے تو وہ کس طرح پرستت کرتے, بتایا تھا کہ نہیں بتایا تھا. تو یہ اسٹڈی کہلاتی ہے. آپ ایسے جسے آپ کرتے ہیں نا جو اس کو بولتے ہیں ہندی میں کیا بولتے ہیں سنسکرت میں پلو گراہی پانڈت, اس سنسکرت میں بولتے ہیں پلو گراہی پانڈت. پلو گراہی مانے اوپر کے پتے پتے توڑنے والے پنڈت, درپک نہیں جاتے ہیں. اور ہندی میں کیا کہتے ہیں تھوک چپیتنی ودیا, نہیں ہے اس کا ہندی انواد ہے تھوک چپیتنی ودیا. ان کے پاس کچھ نہیں ہے, بس منہ میں بولتے ہیں تو تھوک آتا ہے اور اللہ کرتے ہیں اور کچھ ان کے پاس نہیں ہے. اس کا نام ہے تھوک چپیتنی ودیا. تو آپ گرودم ناچاری دیو کو کا اسٹڈی کریں, ادھیان کریں. آج اتنی سویدھا اپلبدھ ہے, گرودیو کی پرچن رتنا کر موجود ہیں, انشیلن موجود ہیں, ٹیکائیں موجود ہیں, سنسکرت موجود ہیں, ہندی میں اور کتنی کتنی مہا بھاگے کے ادے سے. ذرا پوچھ گرودیو شری سے اپنی تلنا کرو, انہیں کیا اپلبدھ تھا. پھر سدمی گجراتی پاس اور سنسکرت کی ٹیکائیں موجود تھی. کیسے تو امرتن کو پڑھتے, کیسے جیسن کو پڑھتے, اور ان کا انواد بھی 200 برس پرانی جے پوری ڈھونڈاری بھاشا میں پنڈت جیتن چھاوڑا کا. اب کہاں تو غازی آباد کچھ میں یہاں, اور کہاں وہ جے پوری ہندی, اور یہاں کی غازی آبادی گجراتی کا بھی بہت بھید ہے. جھالاواڑی گجراتی الگ ہے, غازی آبادی گجراتی الگ ہے, کچھ گجراتی الگ ہے. اس کا ارتھ ان نے کیسے سمجھا ہوگا اتنا گہرائی سے, آپ یہی سوچیں گے تو آپ کو گرودیو کی سچی مہیما آئی. اور آپ کو ہندی والوں کو ہندی میں, گجراتی والوں کو گجراتی میں, مراٹھی والوں کو مراٹھی میں, کنڑ والوں کو کنڑ میں, انگریزی والوں کو انگریزی میں, سب میں اپلبدھ ہے. اس دشٹی سے ہم مہا بھاگیوان ہیں, اور ہم کچھ نہیں کرتے اس دشٹی سے مہا ابھاگی ہیں. ہم دونوں پہ ٹاپ پر ہیں. میں سنسکرت پڑھاتا تھا 11ویں کلاس کو, تو اس میں ایک سورن پشپ نام کی کتاب تھی. کیا نام تھا کتاب کا نام؟ سورن پشپ. دادا آپ بھی پڑھاتے تھے نا, اور اس میں سب سے پہلا چھند تھا تو شنکر بھگوان کی استوتی تھی, اور اس میں یہ لکھا تھا کہ ہے شنکر بھگوان آپ راگیوں میں بھی سرو شریشٹھ ہیں اور دیپ راگیوں میں بھی سرو شریشٹھ ہیں, آپ نے دونوں کے ٹاپر سے اس چھند میں ایسا لکھا تھا. اور اس نے ترک دیا تھا کہ آپ کے ایک پیر پر پدما کہنا پاروتی بیٹھی ہے اور ایک آنکھ کی نگاہ سے آپ اسے دیکھ رہے ہیں. کیا اس لیے تو آپ راگیوں میں شریشٹ ہیں. اور آپ کا تیسرا نیتر کھلا تو آپ نے کام دیو کو بھسم کر دیا, اس لیے آپ بیراگیوں میں سب شریشٹ ہیں. کیا اس سمے کا یہ ارتھ تھا اور ہم کو وہ پڑھانا پڑتا تھا. کیوں تو لڑکے ہمارے 300 لڑکے ہمارے پاس پڑھتے تھے, وہاں 5-6 وہ تھے سیکشن. تو ان سیکشنوں میں ہم نے پہلے سیکشن کو دوسرے کو تیسرے کو پڑھایا, اس سے ہمیں یاد ہو جاتے تھے. ہم ایسے پڑھاتے تھے موقع کے, ان میں آدھے لڑکے جینیوں کے آدھے اجینیوں کے, سب جانتے تھے ہم کہ ہم کس مانیتا کے ہیں. ایک پرشن ہے صاحب, کیا ہے کہ یہ بات سچی ہے؟ جانتے تھے جینی ہے یا مانتے نہیں ہیں, سب جانتے تھے جینی ہے جینی سب. یہ بات سچی ہے ایسا پوچھتے تھے, بولو کیا جواب دینا. میں کہتا تھا دیکھو یہ فلسفی کا پیریڈ نہیں ہے, یہ بھاشا کا پیریڈ ہے. کیا اور اس چھند کا یہ ارتھ پورنتا ستیہ ہے جو میں آپ کو بتا رہا ہوں. آپ سمجھے یعنی جو میں نے سنسکرت سے ہندی کی ہے وہ پوری طرح ستیہ ہے. اور بات یہ فلسفی والے پیریڈ سے پوچھنا, جب فلسفی پوچھنا ہے یہ بات پوچھنا ہے تو شام کو پرچن میں مندر میں آنا, وہاں بتا. کیوں تو ایسا ہو سکتا کوئی؟ میں پوچھتا کیا مجھ سے کیا پوچھتے ہو؟ ایسا کوئی ہو سکتا ہے کہ راگیوں میں بھی ٹاپر اور بیتراگیوں میں بھی ٹاپر کیوں؟ یہ سمبھو ہے؟ یہ سمبھو نہیں ہے. خیال میں ہے نا؟ تو یہ کہیں گے آپ کے تو لکھائے آتما راگ کا کرتا اور آتما راگ کا کرتا نہیں, پر دونوں میں ہی لگی ہے. ہی لگی ہے لیکن ہی کے ساتھ میں نئے بھی لگا ہے, اپیکشا بھی لگی ہے, اسپشٹا بھی لگی ہے. اس میں کیا دقت ہے؟ کئی دفعہ سمجھانے کے بعد میں بھی یہ لوگوں کی سمجھ میں نہیں آتا ہے کہ جس راگ کا آکرتا کہہ رہے ہیں وہ راگ ہے ہی نہیں. کیا تو اس میں کیا اسمبھو ہے؟ کیوں اس نے گولی چلا دی اور سامنے والا نہیں مرا, وہ ہتھیارا ہے کہ نہیں ہے؟ گولی چلائی تو ہتھیارا ہے, یہ بات بھی 100% سچی ہے. اور وہ نہیں مرا, ہتیا نہیں ہوئی, یہ بات بھی 100% سچی ہے. اب کیا ہے تو اس کے مرنے کی اپیکشا دیکھیں تو ہتیا ہوئی نہیں, اور اس کے بھاو کی اپیکشا دیکھیں گے تو ہتیارا ہے. اب یہاں ہی لگانے میں کہاں دقت ہے؟ پر اپیکشا اسپشٹ کرنے کی بات ہے. تو پڑھو پہلی شروع سے جگت گاتھا میں کہا گیا ہے کہ بھگوان آتما سوبھاؤ سے شدھ بدھ ہونے پر بھی اناد سے ہی موہ یکت ہونے سے متھیات اجان اور ابرتی بھاو روپ پرمت ہو رہا ہے. اتھا یہ پرشن اپستھت ہوتا ہے کہ ان متھا کاریہ کا کرتا کون ہے؟ انہیں روپ پرمت ہو رہا ہے نا, ان کا کرتا کون ہے؟ تو ایک نیم ہے یہ پرنمتی سا کرتا, کہ جو پرنمن کرتا ہے پرنمت ہوتا ہے وہ کرتا ہوتا ہے. اور یہ پرنمن جو پرنمن ہے وہ کرم ہوتا ہے, وہ پرنتی ہے وہ کریا ہوتی ہے. اس نیائے کے انوسار راگادی بھاو روپ یہ آتما ہی پرنمت ہوا ہے, اس لیے وہ آتما کرتا ہے. ایک دوسرا ہوتا ہے سوتنترا کرتا. کیوں یہ پرنمتی سے کرتا یہ کہاں ہے؟ سمے سال میں. سوتنترا کرتا کہاں ہے؟ लघु सिद्धांत को अंगी में और व्याकरण शास्त्र में कि कर्ता हम उसे कहते हैं कि जो स्वतंत्र रूप से करे, यदि किसी दूसरे ने कराया तो उसे हम कर्ता नहीं कहेंगे। और समय सार भी इसका समर्थन करता है। कौन सी गाथाएं हैं अभय कुमार जी, ध्यान दिला रहा हूं, तो प्रायोगिक वाली गाथाएं है ना, सर्वश्रुत ज्ञान अधिकार न होंगी प्रायोजक स्वयंभू की कथा है। ये प्राय वो कहते हैं कि एक ने ये काम कराया, आज्ञा दी किसको, कि मजदूर को आज्ञा दी कि इस खेत को तुम खोदो, यहां दीवार बनाओ। अब वो दूसरे की जमीन है और उसने वो दीवार बना रहा है तो पुलिस किसे पकड़ेगी, उसे रोक सकती है लेकिन उसे गिरफ्तार नहीं करेगी। गिरफ्तार किसे करेगी, जो ये करवा रहा है वो तो प्रायोजक है, वो वास्तव में करता है, और जो कर रहा है वो करता नहीं है। हाँ, प्राकरणिक वाला प्रकरण है ना, प्राकरणिक वाली गाथा है ये, वहां है समय साल में सब। अब यहां क्या दिक्कत बनी आचार्य देव को, यह परिणमति सा करता, ये तो नियम आसानी से गले उतर रहा है, लेकिन स्वतंत्र वो तो कर्म के उदय से करता है, तो स्वतंत्र कहां रहा, तो करता तो उसको उसको कहो जिसका उदय से हुआ है, जो प्रेरक है, जो प्राकरणिक है, समझना है। तो आचार्य बता रहे हैं कि प्राकरणिक में कुछ नहीं, वो तो निमित्त मात्र है, ये तो आत्मा स्वयं ही तागादिक रूप परिणमन हुआ है, यहां सिद्ध करना है, नहीं तो वो कर्ता सिद्ध नहीं होगा, क्योंकि दोनों परिभाषाएं घटित होना चाहिए, स्वतंत्र कर्ता और यह परिणमति सा कर्ता, समझ नहीं। तो अभी तो सब इसमें आ गया, मैं अभी टीका पढ़ूंगा, ये सब बात मैं आपको बता रहा हूं, वो सब इसमें है, वो ही बता रहा हूं, यहां वहां की गप्पे नहीं ठोक रहा हूं, जिससे आपके दिमाग में वो सेट हो जाए तो जल्दी से ये बात समझ में आए। देखो गाथाएं पढ़ते हैं, ए देशो शुद्धो निरंजनो भाव जमसो करे दिभाव ओवे योगो तस्य शोकत्ता जम कुण दिभाव मादा कत्ता सो होदि तस्य भावस्य कम तम परिणम ले तम विषय पौगलम दब्बम यद्यपि उपयोग तो नित ही निरंजन शोध है से बात शुरू हुई। यद्यपि आत्मा का उपयोग शुद्ध है निरंजन है, शुद्ध है का अर्थ है रागादि भाव से रहते हैं और निरंजन का अर्थ है ज्ञानावरणादि कर्मों से रहते हैं। इस जयसेनाचार्य ने यह अर्थ किया है क्या, शुद्ध और निरंजन, शुद्ध का अर्थ भाव कर्मों से रहे और निरंजन का अर्थ द्रव्य कर्मों से रहे, है नहीं? ये देवसेनाचारी का अर्थ है, वैसे है ही, इसकी बात नहीं है, मैंने अमृतचंद्र ने इस बात को खोला नहीं, इतने कह दिया कि यद्यपि यह भगवान आत्मा शुद्ध है और निरंजन है, माने द्रव्य कर्म और भाव कर्म से रहित है, कहां सदा, सदा कहां लिखा, नित्य लिखा ना, नित्य नित्य ही निरंजन शुद्ध है, यद्यपि उपयोग तो नित्य ताकत ही निरंजन शुद्ध है। जो ताकत भाषा में जो बात है वो तो आई है, लेकिन इसमें और स्पष्टता के लिए ही भी लगाई है और वो यद्यपि लगाई है, ख्याल नहीं ना। अब जब नित्य ही निरंजन शुद्ध है यद्यपि, तथापि तो भी जिस रूप परिणत हो त्रिविध वह उसी का कर्ता बने। वो तीन प्रकार के जो है मन, जिस रूप से परिणत होगा तो उसका कर्ता बने, यद्यपि है तथापि कर्ता बनेगा। कि तथापि तो नहीं है, कहीं गद्य में है, देखो गद्य में पढ़ो, यद्यपि आत्मा का उपयोग शुद्ध और निरंजन भाव है, तथापि तीन प्रकार का होता हुआ वह उपयोग जिस भाव को स्वयं करता है उस भाव का वह कर्ता होता है। ठीक है, तो गद्य में क्यों नहीं है, है तो पद्य में क्यों नहीं है। अब पद्य में जगह नहीं थी, सकलक हो गई थी, पर यद्यपि लगा दी, जहां यद्यपि लगती है वहां तथापि लगती ही है। तो अपनी अकल से लगा लेना, क्या समझे, यद्यपि शुद्ध है तो भी जिस भाव का उस भाव रूपे त्रिविद, त्रिविद माने मोहराज देश, जिन मोहराज देश रूप भावों रूप से परिणत होता है वो उसका कर्ता होता है। अब ये तो उसका कर्ता हुआ, तो यदि ये कर्ता हुआ तो फिर जो कर्म बनते हैं ये तो अपने भाव का कर्ता है। तो कहते हैं कि जब जी कर्ता होता है तो इसका निमित्त पाकर कर्मान वेगणाएं स्वयं कर्म रूप परिणत होती है, ये उन्हें परमाता है, ये नहीं समझे ना। आगे और पीछे पीछे चलो, पीछे कहा कि ये आत्मा जब राजदेश मोह रूप परिणत हुआ तब भी दर्शन मोह और चारित्र मोह का उदय निमित्त था दोनों तरफ। क्या जब आत्मा राजदेश मोह रूप परिणत हुआ तो कर्म का उदय मिथ्यात्व तो तैत मोह दर्शन मोह, कर्म का उदय निमित्त था और इनके निमित्त से आगामी कर्मान वेगणाएं कर्म रूप परिणत हुई, ये निमित्त निमित्त भाव है। लेकिन दोनों जगह स्वयं लगा देते कि ये निमित्त से नहीं हुई, स्वयं परिणत हुई। प्रसाद जी भाई जैसे बोलो, उद्गलह कर्ण स्वयं परिणमते उद्गलह कर्ण भावी ने, प्रसाद जी भाई जी है ना, कि जब आत्मा रागादि रूप परिणमित होता है तो उद्गल स्वयं परिणमते स्वयं ही कर्म भाव से परिणमित होता है। यह सामने मोर हो तो दर्पण स्वयं ही मोर रूप परिणमित हो जाता है। उसके लिए मोर को कुछ नहीं करना पड़ता, मोर ने कुछ नहीं किया, मोर बिल्कुल अकर्ता है उसका। और हम मोर को कर्ता बनाना चाहते, मोर तो मोर ही बनाएगा और कौन बनाएगा, क्यों वो कहते मोर को तो पता ही नहीं है। मानो मोर जीव है तो पता करा दे पता हो, लेकिन अजीब उसमें कोई अजीब मोर झलके, अजीब मोर झलके। देखो एक चित्रकार था और एक विचित्रकार था, दोनों राजा के दरबार में पहुंचे, क्या और उन्होंने कहा मैं चित्रकार हूं, होगा मैं विचित्रकार हूं, तो कहा गए हमारी परीक्षा करना हो तो करो। तो उन्होंने एक कमरे की एक दीवार चित्रकार को दे दी और एक विचित्रकार को दे दी और बीच में पर्दा लगा दिया। चित्रकार ने सब रंग मंगाए, कुछी मंगाई, ये मंगाई, वो मंगाई, और मंगा के बराबर चित्र बनाता रहा। विचित्रकार ने कुछ नहीं मंगाया, कलर मलर कुछी मुची मुझे कुछ जरूरत नहीं है, एक पट्टी दे दो बढ़िया बस खत्म। चित्रकार चित्र बनाता रहा, विचित्रकार ने कुछ किया ही नहीं, जो कहेंगे पागल हो गया है, इसने पंद्रह दिन का समय वैसे ही खराब कर दिया, अब ये दीवाली साफ कर रहा है। ہے نا. اور جب راجہ 15 دن بعد آیا تو اس نے کہا کہ اپنے اپنی کلا دکھاؤ, ایسا پردہ ہٹاؤ. تو پردہ ہٹایا تو جتنا بڑھیا چتر یہاں بنا تھا وہ سب اس میں جھلک گیا. دونوں تو بالکل ایک سے, اس کے چتر کو دیکھے بنا اس کی ہو بہ نقل میں نے بنائی ہے. بولو مہان کون ہے, اس میں اس چترکار کا کیا یوگدان ہے, اس سے اس نے کیا سہیوگ لیا. اچھا یہ جو دیوار ہے نا جس میں چتر بنا ہے, جو اس پہ بنا ہے جو چتر, وہ اس دیوار کا کیا سہیوگ ہے, کچھ نہیں. کہ وہ دیوار سوئم ہی اس چتر روپ پرنمت ہوئی ہے, اس میں کچا مٹیریل اسی دیوار کا لگا ہے, اس دیوار کا نہیں. یہ تو نمت ماتر ہے, ہم کو نمت میں کرتتو کی بدھی ہو گئی ہے. موکس مارگ میں سب سے بڑی سمسیا یہ ہے. اور اسے ہم کیا کرتے ہیں کہ وہ نمت کرتا نہ بن جائے, اس لیے اس کی دھنائی شروع کر دیتے ہیں کہ نمت ہے ہی نہیں, نمت بدھ ہوتا ہی نہیں ہے. گرودیو کی بھاشا میں نمت چھ, نمت کی ستا سے انکار نہیں کیا جا سکتا ہے. نمت چھ ماٹے بیکار تھائے ایم نتی, نمت کے کارن بیکار ہوا ایم نتی, نمت چھ ماٹے بیکار تھا ایم پر نتی. کیا نہیں ہوتا تو اب ہم ہمارے پنڈت کیا غلطی کرتے ہیں, نہیں ہوتا تو بھی بیکار تو ہوتا. اب غلط اسٹیٹمنٹ دے دیا, اب مرو. کیوں ایسا ہوتا ہی نہیں ہے کہ نہیں ہوتا, تم نے نہیں ہوتا ایسی سویچار کہاں دیکھی ہے. کیوں دیکھو میں نے بھگوان مہاویر نے تیرتھنکر پرکرتی باندھی تھی اور سولہویں سورگ میں تھی. اب سولہویں سورگ میں سے آ کر کے یہاں تیرتھنکر انہیں بننا تھا, تو وہ تیرتھنکر سویم کے کان سے بنے, انہیں اپنا منش پریاس سویم کے کان سے پائی کہ کسی دوسرے کے کان, سویم کے کان پائی کہ سب ماں باپ نہیں ہوتے تو آپ کیسے ہوتے ہیں, کہ نہیں ہوتے تو بھی بن جاتے. مر گیا بس غلطی ہوئی کہ نہیں ہوتے کا سوال کیا کھڑا ہوتا ہے, ہم یہاں کیوں نہیں کھڑے رہتے ہم, وہ نہیں ہوتے کیوں مانتے ہیں ہم, کیونکہ جب وہ نمت ہوتا ہی ہے تو ہم نے نہیں ہوتے کیوں مانا. پھر وہ سدھ کرنے لگتا ہے, بتاؤ ماں باپ کے بنا بیٹا کہیں ہوگا, وہ تو ڈیڈ کھانا ہی ہے نا. وہ کہتے ہیں نمت تو ہوتا ہی ہے لیکن مہاویر کی منش پریائے میں اپادان مہاویر کا آتما ہے اور نمت منش گتی نام کرم کا ادے ہے, منش چاری کرم کا ادے ہے, اور ماں باپ تو باہی نمت ہے. لیکن مہاویر منش پریائے روپ پر نمت اپنے سے ہوئے, نہ ماں باپ سے ہوئے اور نہ ان کرموں کے ادے سے ہوئے. یہ جو بیچ کی سندھی ہے, ہم نے اپنے جوڑ میں وہاں سے رسا کسی ہوتی ہے, کبھی دیکھی رسا کسی, ایک 10-20 آدمی ادھر ہوتے, 10-20 آدمی ادھر ہوتے, اور دونوں بیچ کھینچتے ہیں پوری طاقت سے, اور جو کھینچ لے جائے گا وہ جیت گیا. کوئی بھی پارٹی کھینچنے سے نہیں جیتتی, پہلے وہ ڈھیل دیتے ہیں ایک فٹ سامنے والے کو کھینچنے دیتے ہیں اور پھر کھینچتے ہیں تو جیتتے ہیں. ایسا کیوں ہوتا ہے, کیونکہ وہ جہاں کھڑے ہیں نا تو انہوں نے پیر اچھی طرح سے جما لیے ہیں, مٹی مٹی کو ٹھیک کر کرا کر کے اور ایسے کر کے وہ برابر پوزیشن بنا لی, اب کھینچا اور جھٹکا دیا تو سب گر جائیں گے وہاں, ان کے پیر اکھڑ جائیں گے اور پیچھے ایک آدمی لے جائیں گے سمجھے ہم جیت گئے. اور جب تک ان کے پیر اکھڑے ہو دوارا پیر نہیں جما پائے وہ ایک دم کھینچ لیتے ہیں تو وہ سب کھینچ لیتے چلے جاتے. اب اس کی ٹیکنک ہے اور ٹیکنک دونوں پارٹیاں جانتی ہیں, اب ہمیں نہیں جانتی. تو یہ سمجھو کہ سامنے والا نہیں جانتا, وہ بھی نیا ساتھ پڑھا ہے, ہم بھی نیا ساتھ پڑھے ہیں, تو ایک جیتتی اور ایک ہارتی کیوں ہے؟ اس ٹیکنک کا سفلتم پریوگ کون کر سکتا ہے؟ سمجھے نا, جانتے تو دونوں ہیں, بئی کتابیں اس نے پڑھی ہیں, بئی کتابیں اس نے پڑھی ہیں. میں نے ناگپور کے ویاخان میں کہا تھا کہ غیر منشیوں سے کہ بھیا تم کیا سمجھتے ہو کہ تم ہی لڑنا جانتے ہو؟ یہ جو ہمارے یوک بیٹھے ہیں سامنے, یہ بھی اسی سماج کے بچے ہیں جس سماج میں سے تم ہو. ان نے بھی اسی کنویں کا پانی پیا ہے جس کنویں کا پانی تم پیتے ہو, اور یہ بھی اتنے ہی کروڑ مان کے دھنی ہو جس میں تم ہو. تم میں سے کیونکہ تمہارے ہی ہیں, بھائی بند ہیں نا, یہ تو ہم ڈانٹے ہیں اس لیے تم بچے ہوئے ہو. کیا ہم ان کو روکے ہوئے ہیں کہ نہیں لڑنا راستہ نہیں ہے, اس لیے تم سرکشت ہو. اور یہ مت سمجھنا کہ وہ بھڑکانے والا بھاشن ہمیں نہیں آتا ہے, اتیجت کرنے والا بھاشن ہمیں نہیں آتا ہے, وہ بھی ہم کر سکتے ہیں, لیکن ہوگا کیا؟ دھرم تو نشٹ ہو جائے گا, دھرم کا پرچار تو ہوگا نہیں. پھر اپنے ہی ودیارتھی نے ہم نے کہا چوڑیاں پہن لو چوڑیاں, نہ ہونے ہوتا ہے. ہم نے یہ نہیں کہا تم کیا سمجھتا ہے, ایسا کہ نکال دو سالے کو باہر, ڈنڈ لگاؤ ڈنڈا. میں کہا بیٹا بیٹھو شانتی سے بیٹھو, پہن لے نہیں چوڑیاں, کیا ہے اس میں, کیا ہے؟ اپنی ماتا بہن نے پہنتی ہے نا, کوئی شتر تھوڑی پہنتا ہے. لیکن یہ بتاؤ کہ چوڑیاں اتارے بنا تم کیا کمال کرنا چاہتے ہو؟ تم چوڑیاں نہیں پہنیں گے اور خوب مار پیٹ کریں گے تو یہ جنمانی مندر میں براجمان ہو جائے گی. کیوں؟ وہاں لے جا کر کے دوارا براجمان کر سکتے ہو, اور ایسے دشٹوں کے یہاں براجمان کرنا کوئی اچھی بات ہے؟ ارے اپنی ماں اپنے گھر آئی ہے سسرال میں پریشان ہو کر, بیٹے کے پاس آئی ہے, کیوں اس کا سواگت کرو, اور کیوں چنتا کرتے ہو؟ یدی وہ چاہیں گے تو ہم اسی مندر میں ایسے براجمان کریں گے, یہ چاہیں گے تو, نہیں تو ہم دوسرا مندر بنا لیں گے. لیکن یہ جنوانی تو مندر میں براجمان ہوگی ہوگی اور ہوگی. اور لابھ کس میں ہے کہ بے لوگ براجمان کریں اس میں کہ نہیں براجمان کریں اس میں؟ کہنے میں اچھا نہیں لگتا, کہنے میں تو یہی اچھا لگتا ہے کہ وہیں براجمان ہو جائیں تو بہت بڑھیا, لیکن ہوا یہ اچھا ہے کہ ان نے براجمان نہیں کری تو ان سے بڑا اپنا مندر بن گیا. وہ تو پرانا ہے, 50 سال پرانی بلڈنگ, اور اپنا بڑا نئی ٹیکنک سے سیمنٹ کنکریٹ کا, کیوں پرانا, اور اس میں جا کے براجمان ہوئی ہے. بولو اب یہ بڑھیا, یہ تمہاری سوادھینتا کا آندولن ہے, تمہیں آج آزادی مل رہی ہے, آج تمہیں 15 اگست ہے, آج تمہارا سوتنترتا کی خوشیاں مناؤ, رونے مت بیٹھو. پھر اپن ماتھے پر لے کر چلیں گے جنمانی ماتا کو, ابھی اپنے تتکال مندر نہیں ہے تو کسی اپنے سواگت کے گھر براجمان کریں گے. ہمارے گھر میں اتنی جگہ نہیں ہے کیا؟ لیکن ہم نیا مندر تب تک نہیں بنائیں گے کہ جب تک یہ ہمارے سادھوی بھائی جنوانی ماتا کو رکھنے کے لیے تیار ہوں گے تو ہم نہیں بنائیں گے, کیوں ہم سماج کو نہیں توڑنا چاہتے. میرے کہنے کا ارتھ یہ ہے کہ ابھی ہٹنا تو, لیکن وہ مول مدے کی بات ہمارے خیال میں رہنا چاہیے. درتا نہیں کہ ہاں بالکل نمت کرتا ہے ہی نہیں, خوب ہی لگاؤ اچھے دبے, بس پیچھے اپادان کی اپیچا اتنا لگا دینا بس ختم. شدھ نشچے نیسے یدپی اپیوگ تو نت ہی نرنجن شدھ ہے, तथापि जिस रूप पर नित्य हो, समझे ना, वह उसी का कर्ता बने। अब तथापि लगाना हो तो त्रिविध हटाना पड़ेगा,
लग सकता है
क्यों,
लेकिन वो तो साइलेंट भी अपना काम करता है, तो क्या जरूरत है।
आत्मा जिस भाव को करता है, लिखा ना, आत्म करे जिस भाव को, उस कहा भाव का करता बने, करे माने उस रूप परिणमित हो, या परिणमित जैसे करता है ना, बस स्वयं ही उस समय उद्गल कर्म भावी परिणम। कारमान वर्णा को कर्म रूप भी आत्मा ने नहीं परिणमाया, क्यों, दो द्रव्य के बीच में वज्र की दीवार है, उसे कोई तोड़ नहीं सकता, और बिना तोड़े उसे परिणमा नहीं सकता, लेकिन वो इसके परिणमन हुआ तो उसमें इसका निमित्त अवश्य है। अब इसको जरा उदाहरण देके समझाता हूं, बहुत अच्छा है, शायद आपने सुना होगा पहले। एक कमरा है बहुत बड़ा, और उसके बीच में एक दीवाल है कांच की, तो कांच इतना पारदर्शी है कि पता ही नहीं चलता कि वो कांच है कि नहीं है, और उसमें इस तरफ हमने एक बकरे को रखा और उस तरफ एक शेर को रखा, 7 दिन का भूखा शेर, 7 दिन का भूखा बकरा। शेर को बकरा देख रहा है तो बस अब भी यहां झपट्टा मारता हूं और मेरा भोजन तैयार है, और बकरे को कि किसी समय ये मुझे अपना भोजन बना सकता है। अब मैं आपसे पूछता हूं कि उस बकरे को कितना माल मसाला खिलाएं तो वो मोटा हो जाएगा, ये भिन्नताई लोग मोटे क्यों नहीं होते क्यों, क्योंकि दिखता है कि दिशा के साथ शेर है, ये खा जाएंगे इसलिए सब कुछ खाकर के भी मोटे नहीं होते बजरा मोटा नहीं होता। अब देखो क्या हुआ कि शेर ने झपट्टा मारा जोर का और वहां बकरा मार गया, शेर तो वो नहीं पहुंचा, वो तो कांच की दीवार से टकरा करके बुरी तरह गिर गया, घायल हो गया, लेकिन बकरा मर गया। अब बकरा को किसने मारा, बोलो, शेर ने मारा, फिर बजरी की दीवार को तोड़ के वहां पहुंच ही नहीं सकता, मार ही नहीं सकता, लेकिन बकरा तो मर गया ना, तो क्या निमित्त शेर है, तो करता तो हो नहीं सकता, क्योंकि वहां पहुंचे ही नहीं वो, लेकिन निमित्त तो हुआ है, क्योंकि वो घबराया, अपनी घबराहट से उसका हार्ट फेल हो गया और वो मर गया। अब क्या उपाय था कि वो नहीं मरता, नरेंद्र जी बोलो, कि दीवाल को ऐसा करते ये करते, शेर को समझाते बकरे को समझाते, कोई उपाय नहीं, उसे ये भ्रम था कि यहां दीवाल नहीं है, ये वो वज्र की दीवाल थी, दो द्रव्यों के बीच में अत्यंत भाव की वज्र की दीवार है, और हम घबरा रहे, ये मार ना दे, ये हमारा भला ना कर दे, ये हमारा बुरा ना कर दे, ये ना कर दे, ये ना कर दे, ये ना कर दे, इससे हम आकुल व्याकुल हो रहे हैं। ऐसे आकुल व्याकुलता को दूर करने का उपाय क्या है कि भैया वज्र की दीवार है, वो तो कुछ कर ही नहीं सकता, और जल तो या बुरा होता है तो उसमें वो निमित्त कहलाता है, ये निमित्त करता नहीं है और निमित्त है। अब हम क्या करते हैं कि निमित्त करता ना बन जाए तो निमित्त की धुनाई शुरू कर देते हैं, निमित्त से इनकार करने लगते हैं, निमित्त की स्वीकृति और कर्तृत्व का निषेध, बीच की संधि ये है जो हमें गहराई से जिसको समझना चाहिए। क्या कोई ना कोई अति हो जाएगी, अच्छा उससे ही हुआ ना, उससे ही हुआ ना, तो फिर वो निमित्त की महिमा आनंद शुरू हो जाएगी, कहना ना। यद्यपि पढ़ते हैं इन गाथाओं का भाव आत्म खाती में इस प्रकार स्पष्ट किया गया है, यद्यपि परमार्थ से उपयोग माने आत्मा शुद्ध निरंजन एवं अनादि निर्ध वस्तु के सर्वस्व भूत चैतन्य मात्र भाव पने से एक प्रकार का ही है, तथापि अनादि से ही अन्य वस्तु भूत मोह है। मोह राग देश है त्रिकोण आत्मा में, ये अन्य वस्तु है। अब इनका कर्ता होता है और अन्य वस्तु कह रहे, तो आत्मा तो कौन सी वस्तु है भैया? जीव वस्तु। तो ये कौन सी वस्तु है? अन्य वस्तु है, तो कौन सी है? वस्तुएं कितनी होती हैं? वस्तु माने तत्व। तो ये आश्रम वस्तु है, ये मोहराज देश के भाव ये आश्रम वस्तु है, और जीव वस्तु से भिन्न है। ख्याल में आया ना? अनादि से अन्य वस्तु भूत मोह के साथ संयुक्तता के कारण। देखो तो कौन सी गाथा याद करना है? चौदहवीं, अबद्ध स्पष्ट अनन्य नियत अवशेष और असंयुक्त। इसमें असंयुक्त में क्या लेना? नीलेश मालूम है? अध्यात्म। असंयुक्त में क्या लेना? प्रतिष्ठित विद्वानों का नाम नहीं लूंगा, घबरा हुआ। बहुत स्पष्ट है कि असंयुक्तता पर विद्रोह से नहीं लगी, रागादि के लिए। क्यों? परद्रव्यों की तो अवध स्पष्ट में आ गया, ना बना है ना छुआ है, ये परद्रव्य वाला बोल है, समझ आया ना? और असंयुक्तता ये रागादि से असंयुक्त है। और अनन्य में क्या लेना? अनन्य जी नहीं पूछूंगा, सोचो। अनन्य में ये मनुष्यादि पर्याय, ये मनुष्य ये असमान जाति व्यंजन पर्याय, मैं मनुष्य नहीं हूं, देव नहीं हूं, मैं नारकी नहीं हूं, ये अन्य अन्य है, और इनमें सब में मैं अनन्य हूं, ठीक है। फिर अवध स्पष्ट अनन्य और नियत में क्या लेना? सद्गुणी हानि विद्धि से रहे, और गुणों का अविभागी प्रच्छेदों का प्रणमन नियत। अब क्या हो गया? अवध स्पष्ट अनन्य नियत और अवशेष में क्या लेना? गुण भेद से रहे। असंयुक्त में क्या लेना? रागादि से रहे। लिखा ना? अन्य वस्तु भूत मोह के साथ असंयुक्तता, चौदहवीं गाथा का पांचवा बोल। ये याद आने इस तरह इसे कहते हैं कि जब याद करो तो वो याद आए कि कहां वहां क्या कहा, यहां क्या कहा, ये बात और जगह कहां गई। प्रशंसा गुरुदेव जी आप देख लो, प्रशंसार में एक आ, फलाने में एक आ, एक आ, इसमें एक आ, यहां एक आ, जो ऐसा ऐसा जहां कहा वो तो सब बोलते ही थे, और इसके विरुद्ध कहां कहा वो भी बताते थे। क्यों? और फिर कहते थे अई ये बात नहीं, पर यहां ये बात नहीं है। अब हम क्या करते हैं कोटेशन को, चौदहवीं गाथा की टीका में उनने लिखा गुरुदेव सिंह ने, और वो जो उनने अन्य ग्रंथों का उदाहरण दिया था इसके विरुद्ध वाला, वो कोट करते हैं। देखो लिखा ना सा, अब वो छोड़ दिया कि अई ये बात नहीं, बात खत्म हो गई। बोलो दूसरी बात उन्हें याद आ गई, वो बता दी। मैं बताऊं आपको मरम की बात, मैंने सबसे पहले समय साहब वगैरह पढ़ा अशोक नगर में आया था ना, तो वहां पर मुझे एक समय साहब नाटक समय साहब मिला। वो नाटक समय साहब पूरा उसका नाम था अध्यात्म कलम कमल मातंग, किसी ने नहीं देखा होगा, किसी ने नहीं पढ़ा होगा उसे। क्या नाम था? अब उसमें समय सार कलश के पद्यानुवाद पूरा नहीं, सिलेक्टेड छंद थे, और वो विमल सागर की मुनिराज थे ना, विजय सागर विमल सागर तेरह पंथी वाले, एक बीस पंथी वाले नहीं है, हाँ पीरोठ वाले, उनने उसका संकलन करके छपाया था। उसका नाम रखा था अध्यात्म कमल मार्तंड। मेरे ख्याल से वो सूर सागर जी की परंपरा के थे, हो सकता है उसको सूर सागर जी ने संकलित किया होगा,
सूर्य सागर जी को जान का नाम सुना है, कट्टर 13 बंदी, शांति सागर ने 20 बंद का प्रकाश दिया और सूर्य सागर ने 13 बंद का प्रकाश दिया। कोई युगल जी के रिश्तेदार थे, युगल जी के कोई नाना जी थे क्या थे, सेठ जी के यहाँ पहले नौकरी करते थे हुकुमचंद जी के यहाँ मुनि, और बाद में ये मुनिराज बन गए। बहुत शुद्ध सात्विक वृत्ति वाले सूर्य सागर मुनिराज थे, और उनकी परंपरा में ये आए थे विजय सागर धूम सागर, शुद्ध 13 पद धाम आएगी। किसी को कुछ पता नहीं है, जानना भी नहीं है क्यों
संयम प्रकाश।
हाँ, संयम प्रकाश उनने लिखा, सूर्य सागर जी ने, और वो ही चलता अपने यहाँ खान पान की शुद्धि में। आप जो कर रहे हो सब उसके हिसाब से कर रहे होंगे, वही पढ़ते होंगे, मालूम है। हाँ, इसलाह के दादाजी, इसलाह के मामा के लड़के हैं योगी जी के, डॉक्टर लाभ चंद और विजय चंद इसलाह। हाँ, विजय 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 था ना, वो सर्जन था, लाभ चंद जो है ना वैसा डॉक्टर था। मैं रहा हूं ना उस वक्त इंदौर में, मेरे इलाज करते थे लाभ चंद विजय चंद दोनों जने, मेरे परमात्मा के छोटे छोटे थे सब तीतर की बात है। तो मैं क्या बता रहा था, उसने क्या लिखा था, और मुझे वो छंद बहुत अच्छे लगते थे, तो मैं उसे बहुत पढ़ता था, क्योंकि बनारस दास के सिलेक्टेड छंद थे, और समय साथ की सभी व्यवस्थित थी। अब उसमें अंत में लिखा था सिलेक्टेड दवाइयां, यदि पेट दर्द हो तो त्रिफला लेकर के उसके साथ लेना चाहिए तो पेट दर्द ठीक हो जाता है। यदि जो नुस्खे होते हैं ना पुराने जमाने के, तो वे उसमें छपे थे अंत में, तो और ऐसी चीजें छपी थी, समझे ना, ओरा ओर बाजार में सुभोजन ये सब छपे थे, जो नाटक समय सार नहीं है। तो वो जो विमल सागर महाराज थे वो ये कहते थे कि समय सार में लिखा है कि हद बहेरा आंवला खाओ तो पेट ठीक हो जाता है। मैंने कहा समय सार नहीं कैसे हो सकता है, तुम्हें फटाफट वो अध्यात्म को अनुभव तो मिला है, और ये दो नाटक समय साल में से लिखा है और ये सब है। मैंने कहा भैया ये उस वक्त मैंने कहा कि ये अपराध है इसमें छापना, क्योंकि लोगों को ये भ्रम हो जाता है कि ये समझदार में लिखा है, और ये समझदार के अंत में मैं छाप दू 3 पेजों में, क्यों तो आप क्या कहोगे ये समझदार में लिखा है। मैंने जाके महाराज से कहा कि महाराज ये समझदार का नहीं है, इधर किसी ने छाप दिए ऊपर से, ये समझदार में नहीं लिखा है। वो उसके एक एक पन्ना मेरे ध्यान में आ रहा, कितने मोटे अक्षर से कितना था, कितनी इसकी इतनी साइज थी उसमें। अब वो छंद से पढ़ते हुए बहुत प्रेम से पढ़ता था, बहुत दिनों तक मेरे पास रहा भी है कि नहीं है, तो भी पुरानी बहुत किताब हो गई होगी। फिर ऐसी बात हो जाती है कि वो गाथा जो उनने कोट की दूसरी जगह से, और उसको हमने उस गाथा का अर्थ मानकर खुद कोट कर दिया। समझ में आया क्या चिन्मय, चिन्मय नाम है क्या नाम, चिदानंद है, समझ में आ रहा। इसलिए मेरी बहुत सावधानी की अपेक्षा है। तो मैं कहता हूं लोग कहते हैं कि समय साल में लिखा, मैं कहता हूं समय साल में कि आत्मछाती में कि तात्पर्य वृत्ति में, क्यों क्या भैया हम समय साल जानते हैं। अरे समय साल तो सिर्फ 415 गाथा है, 800 लाइनों का नाम समय साल है। गाथा कोट करो तो आप समय साल लिख सकते हो, यदि आप टीका कोट करते हो तो आत्मछाती लिखनी पड़ेगी, यदि जैसे की टीका कोट करते हो तो तात्पर्य वृत्ति लिखनी पड़ेगी। टोलमन जी ने लिखी ना रेशमो चिट्ठी में क्या लिखा कि भाई अध्यात्म तो आत्मख्याति में है, समय सार में नहीं लिखा, समय सार में नहीं है ये नहीं कहना चाहता हूं, लेकिन उनकी दृष्टि में आत्मख्याति में जितनी गहराई से समय सार है वो उनने आत्मख्याति नाम दिया उसका। अब हम आत्मख्याति कहें तो कोई जानेगा ही नहीं, क्यों बोलो सर्वा सिद्धि राजवार्ते टीकाओं के नाम पर लिखे गए तत्वासु कोई नहीं कहता उसे, क्यों, और यहां पर अन्याय है ना अमृत नैचारी के साथ, इसको हम आत्मख्याति क्यों नहीं कहते,
टीका के नाम पर है सर्वा सिद्धि, सर्वा सिद्धि टीका का नाम है और मूल ग्रंथ तत्वा सूत्र है, वहाँ तत्वा सूत्र नहीं लिखते हैं, सर्वा सिद्धि लिखते हैं, और यहाँ समय साल लिखते हैं, आत्मशास्त्र नहीं लिखते हैं। गुरुदेव को एक एक बैग ख्याल में थी, उनके तुम पढ़ो प्रवचनों को, उनको सुनो, देखो तो आपको ख्याल में आएगी कौन सी बात आत्मख्याति की है, कौन सी बात तात्पर्य वृत्ति की है, समझ ना आपकी ना। और उसके हिसाब से उसका भजन होता है, मूल गाथा में तो ये बात नहीं है, लेकिन हमने तुमने ये बात वहां लिखी है, सामने वाले ये कहते हैं मूल गाथा में कहा है, वो तो आत्मख्याति में। तो हम कहते भैया अमृतचंद भी कुंड कुंड से कम प्रमाणिक नहीं है, उतने ही प्रमाणिक हैं, लेकिन जो प्रयोग उनकी अप्रमाणिकता के लिए कहते करते हैं। अब कौन कौन कहते हैं नाम नहीं बताता हूं मैं, समझ रहे ना। स्वाध्याय करोगे गहराई से तो सब नाम पता चल जाएंगे, और बिना स्वाध्याय के नाम पता चल जाएंगे तो राग द्वेष के अलावा और कुछ नहीं होगा।